यो रेडियो नेपाल हो। बिहान 11 बजेको समाचारमा स्वागत छ, म उषा लोहनी। काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह र उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोल विजय हुनुभएको छ। नवनिर्वाचित शाहले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार सृजना सिंहलाई 23,426 मते पछि पार्दै 32 वर्षीय शाह सँगै राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित हुनुभएको हो। शाहले 61,767 मत प्राप्त गर्दा सिंहले 38,341 मत प्राप्त गर्नुभएको हो। एमालेका उम्मेद्वार केशव स्थापितले 38,117 मत प्राप्त गरी तेस्रो स्थानमा सीमित हुनुभयो। काठमाडौँ महानगरको उपप्रमुखमा एमालेका उम्मेद्वार सुनिता डंगोलले निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेद्वार रामेश्वर श्रेष्ठलाई 44,806 भारी मतान्तरले पछि पार्दै विजय हुनुभएको हो। नवनिर्वाचित डंगोलले 68,612 मत प्राप्त गर्दा श्रेष्ठले 23,806 मतमा सीमित हुनु पर्यो। काठमाडौँ महानगरपालिकाको प्रमुख पदका लागि विभिन्न दल र स्वतन्त्र गरी 56 र उपप्रमुखमा 35 जनाको उम्मेद्वारी परेको थियो। संघीय संसदमा आगामी आर्थिक वर्ष 2079-80 वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष 2079-80 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुभएपछि दुवै सदनमा छलफल शुरू भएको हो। प्रतिनिधि सभा बैठकमा सांसदहरू भीम बहादुर रावल, खगराज अधिकारी, शेरबहादुर तामाङ, प्रेम सुवालले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुँदै नीति तथा कार्यक्रमका धेरै विषयमा सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले विगतमा एमाले ल्याएको नीति तथा कार्यक्रमलाई नै सरकारले निरन्तरता दिएको बताउनुभयो। पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा सफल भएको र सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रतिपक्षको भावनालाई समेत समेटेको बताउनुभयो। नेपाली कांग्रेसका सांसद प्रकाश मान सिंहले सीमा विवादलाई ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सम्बोधन गर्ने, संसदमा विचाराधीन नागरिकता विधेयकलाई सहमतिको आधारमा पारित गर्ने प्रस्ताव नीति तथा कार्यक्रममा राखिएकाले यसमा प्रश्न गर्नुपर्ने आवश्यकता नभएको बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले वर्तमान व्यवस्था विरूद्ध कसैले पनि अपव्याख्या गर्न नहुने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो। यसै गरी राष्ट्रिय सभामा पनि आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले आर्थिक वर्ष 2079-80 सरकार को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरेसँगै छलफल शुरू भएको हो। बैठकमा आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रममाथि 5 सांसदहरूले संयुक्त रूपमा 3 संशोधन प्रस्ताव राख्नुभएको छ। संशोधनको प्रस्ताव प्रस्तुतकर्ता सांसदहरूले वित्तीय हस्तान्तरणको विषय विरोधापूर्ण भएको पूर्ववर्ती आयोजना अलपत्र पार्ने गरी महत्वाकांक्षी र सस्तो लोकप्रियताका लागि ल्याइएको आरोप लगाउनुभयो। यस्तै बैठकमा सत्तापक्षका सांसदहरूले सरकारको नीति तथा कार्यक्रम विगतमा जस्तो सपना बाँड्ने प्रवृत्तिलाई चिर्ने गरी वस्तुगत धरातलबाट आएको धारणा राख्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज बिहान 11 बजेपछि बस्नेछ। सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढ़मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ। न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवड़ा, प्रकाश मान सिंह रावत र रा। डाक्टर मनोज कुमार शर्माको वृहत पूर्ण इजलासले उक्त विमानस्थल निर्माण सम्बन्धी मुद्दामा निर्माण कार्य रोक्ने फैसला सुनाएको हो। विमानस्थल निर्माण गर्ने क्रममा रूख काट्ने विषयलाई लिएर विवाद शुरू भएको थियो। पूर्व सचिव द्वारिकनाथ ढुंगेल, रंजु हजुर पाण्डे, क्षेत्री विजय कुमार सिंह दनुवार, पंकज कुमार कर्ण र वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। निर्वाचन आयोगले बाजुरा जिल्लाको बुढ़ीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेको छ। आयोगले स्थानीय तह निर्वाचन ऐन 2073 बमोजिम उक्त नगरपालिकाको यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। आयोगले गत वैशाख 30 गते भएको मतदान कार्यमा बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा तथा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकोले निजहरूलाई 3 दिनभित्र हटाई सो पदमा अन्य जिम्मेवार कर्मचारीलाई खटाएर स्थानीय तह निर्वाचनको प्रक्रिया अघि बढ़ाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै निजहरूलाई सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम विभागीय कार्यवाही गरी 3 महिनाभित्र आयोगलाई जानकारी गराउन र उक्त नगरपालिकाको सम्पूर्ण मतदान रद्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतले श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रंजन कोइरालाको सजाय घटाउने फैसला उल्टाएको छ। निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले गर्नुभएको फैसला सर्वोच्चको पूर्ण इजलासले उल्टाएको हो। प्रधान न्यायाधीश राणा र न्यायाधीश तेज बहादुर केसीको इजलासले कोइरालाको जन्म कैदलाई घटाएर 8 वर्ष कायम गरिदिएको थियो। कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की तथा न्यायाधीश सरूर टंक मोक्तान र कुमार चुडालको इजलासले सो निर्णयलाई उल्टाएर 20 वर्ष नै कायम गरिदिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो। कोइरालाले अब कैद भुक्तानका लागि थप 11 वर्ष जेल बस्नुपर्नेछ। डीआईजी कोइरालाले 9 वर्ष अघि पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएका थिए। दार्चुलामा नेपाल भारत जोड्ने गरी महाकाली नदीमाथि 2 वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन्। तुइन विस्थापन अन्तर्गत 3 नदीमाथि पुल निर्माण गरिएको हो। ब्यास गाउँपालिका 6, बडु गाउँ र मालिकार्जुन गाउँपालिका 6 बाकुमा झोलुङ्गे पुल निर्माण भएको हो। पुल बनेसँगै अहिले स्थानीयवासी खुशी भएका छन्। महाकाली नदीमा जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्थाको अन्त्य भएको जनाइएको छ। अर्घाखाँचीको सन्धिखर्क 4 बांगला अमल डाँडामा चितुवाको आक्रमणबाट 7 वर्षीय बालकको मृत्यु भएको छ। गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको बिहिबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो। भगवती आधारभूत विद्यालयमा कक्षा 2 अध्ययनरत ती बालक मामा घर बस्दै आएका थिए। खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रूसी हवाई आक्रमणमा परि हालसम्म 8 जनाको मृत्यु भएको छ। 17 जना घाइते भएका छन्। मृत्यु हुने सबै आम नागरिक रहेको संचार माध्यम बीबीसीले जनाएको छ। यसै गरी युक्रेनको पूर्वी क्षेत्र डोनबासमा रूससँग भीषण युद्ध जारी रहेको युक्रेनको रक्षा मन्त्रालयले उल्लेख गरेको छ। यसैबीच विश्वमा चरम खाद्य समस्याको समाचार आइरहँदा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले रूसमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको खण्डमा खाद्य सुरक्षाका लागि काम गर्न रूस तयार रहेको बताउनुभयो। बताउनु भएको छ। र दक्षिणी अफ्रिकी राष्ट्र सेनेगल स्थित एउटा अस्पतालमा आग लागि हुँदा 11 नवजात शिशुको मृत्यु भएको छ। सेनेगलको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाल ट्विटर मार्फत पश्चिमी शहर टिभाउनेको अस्पतालमा आग लागि हुँदा 11 नवजात शिशुको मृत्यु भएको र सो घटनामा परि एकजना गर्भवती महिलाको समेत ज्यान गएको जनाएको छ। त्यहाँका राष्ट्रपति म्याकी सालले अस्पतालको प्रसूति विभागमा भएको घटनाप्रति आफू दुखी भएको र सरकारले घटनाको छानबिन गर्ने बताउनु भएको छ। विद्युत सर्ट भएर आग लागि भएको प्रारम्भिक रिपोर्टले देखाएको छ। बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार 12 बजे प्रसारण हुनेछ। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्ते।